रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मिना गुरुङको प्राविधिक मित्र सुजनसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्जले उत्पादन गरेको हो। यो कार्यक्रम तपाईँले रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले आईसीआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाको केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रमले परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछ। साइनोको पहिलो श्रृङ्खलामा हामीले तपाईँलाई आदिवासी जनजाति महासंघ नेफिन जलवायु परिवर्तन साझेदारी कार्यक्रमका संयोजक टुङ्गा भद्र राईसँग परियोजनाको उद्देश्य बारेको कुराकानीसँगै परियोजनामा आबद्ध व्यक्तिहरूको विचार पनि सुनायौं। आजको कार्यक्रममा हामी आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्धका बारेमा संक्षिप्त कुराकानी, साइनो परियोजनाको मुख्य लक्ष्यहरू मध्ये आदिवासी जनजाति संस्कृति र प्रकृति बीचको सम्बन्धका बारेमा जानकारी, जलवायु परिवर्तन बारे केही विद्यार्थीको विचार सँगै जलवायु परिवर्तन सम्बन्धी सन्देशमूलक सामग्री र गीत पनि सुनाउनेछौ। कार्यक्रमको सुरुवातमा सुनौ जलवायु परिवर्तन बारे तयार पारिएको सन्देशमूलक गीतको केही अंश।
Oh,
परम्परागत रीतिरिवाज, सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित तथा अलिखित इतिहास बोकेको आदिवासी जनजाति र प्राकृतिक स्रोतबीच अन्योन्याश्रित बहुआयामिक र विशिष्ट सम्बन्ध छ। परम्परागत विशिष्ट सम्बन्ध नै प्राकृतिक स्रोतमा आदिवासी जनजातिको अधिकारको आधार पनि हो। यसैबारे अझ प्रष्ट हुनको लागि हामीले आज आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद लमजुङका पूर्व अध्यक्ष एवं अभियन्ता खेमजङ गुरुङसँग आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्धको बारेमा कुराकानी गर्नेछौ। सुनौ यो कुराकानी।
कार्यक्रममा तपाईँलाई स्वागत छ।
हजुर, धन्यवाद छ।
आदिवासी जनजातिहरूको प्रकृतिसँग चाहिँ कस्तो सम्बन्ध छ?
आदिवासी जनजातिहरूको चाहिँ प्रकृतिसँग चाहिँ अन्योन्याश्रित सम्बन्ध हुन्छ। आदिवासीहरूको जीवन शैली अहिलेसम्म पनि प्रकृतिसँग नै आधारित छ, एकदमै नजिक छ। अनि अहिले प्रकृतिसँग एकदम मैत्रीपूर्ण छ र प्रकृतिलाई चाहिँ आदिवासीहरूले अहिलेसम्म पनि विश्वास गरेको छैन र हुँदैन। र प्राकृतिक र आदिवासी एक आपसमा पूरक पनि हो, यस्तो खालको आउँछ। र यो विश्वव्यापी चाहिँ आदिवासीहरूको फोरमहरूले पनि यही कुराहरूलाई उठाइरहेको
छ। प्रकृतिमा अहिले जुन प्रकारको परिवर्तन आइरहेको छ, यसले आदिवासी जनजाति समुदाय जीवन शैलीमा चाहिँ के कस्ता प्रभावहरू पार्दछन् नि?
एकदमै ठुलो प्रभाव पारिरहेको छ, किनभने अहिलेको यो ग्लोबल वार्मिङको कारणले प्रकृतिमा चाहिँ धेरै चाहिँ परिवर्तनहरू आइरहेको छ। जलवायु परिवर्तनमा धेरै परिवर्तन आइरहेको छ। अनि यो चाहिँ प्राकृतिकलाई चाहिँ डिस्टर्ब गर्नेमा, दहन गर्नेमा चाहिँ आदिवासीहरूको भूमिका हुँदैन। आदिवासीहरू चाहिँ वातावरण मैत्री हुन्छ, तर पृथ्वीमा जो खेती भइरहेको छ त्यसमा चाहिँ पूर्ण रूपले आदिवासीलाई चाहिँ धेरै असर पुर्याएको छ। किनभने आदिवासी चाहिँ वन जङ्गलको नजिकमा हुन्छ, खोला नालाको नजिकमा हुन्छ, अनि एकदम प्राकृतिक फ्रेन्डली, एकदम अन्यनाशी सम्बन्ध हुन्छ, प्राकृतिकमा आधारित उसको जीवनशैली छ। र अहिले चाहिँ यो वातावरणमा सबै असर परेपछि त्यसको पहिलो असर, पहिलो प्रभाव चाहिँ आदिवासी जनजातिहरूले परिरहेको अवस्था छ। जबकि प्राकृतिकमा कार्बनको इमिसन गर्नलाई, प्राकृतिकलाई चाहिँ ड्यामेज बनाउनलाई चाहिँ आदिवासीको भूमिका चाहिँ न्यून छ। तर बढी असर चाहिँ संसारभरिमा चाहिँ आदिवासीले बढी असर परिरहेको छ।
विकासको नाममा प्रकृतिको जुन रूपमा दोहन भइरहेको छ, यसले आदिवासीको धार्मिक, सांस्कृतिक र सामाजिक प्रथाहरूलाई चाहिँ कतिको असर पारेको छ?
विकासको नाममा सबैभन्दा पहिले सबभन्दा ठुलो प्रभाव चाहिँ आदिवासीले परेको छ। संसारभरि विकासको कार्यक्रमहरू चलिरहेको छ, अझै भएन भनेर हाम्रो नेपाल त भर्खरै मात्रै 21st सेन्चुरीमा आएर विकासको गति लिन थालेको छ। र यसमा उनीहरूले विकासको काम चाहिँ सुरु गर्नुभन्दा पहिले नै यो फ्री प्रायर इन्फर्म कन्सेन्ट, जो एफपीको कन्सेप्ट छ अन्तर्राष्ट्रिय कानुनले भनेको, त्यो चाहिँ कार्यान्वयन नगरेको कारणले चाहिँ डाइरेक्ट विकासको प्रोजेक्टहरू चाहिँ आदिवासीको भूमिमा, आदिवासीको क्षेत्रमा चाहिँ इम्प्लिमेन्टेसन, कार्यान्वयन गर्ने प्रक्रियाले गर्दाखेरि उनको धार्मिक, उनको संस्कार, उनको संस्कृति सबै कुरामा प्रत्यक्ष असर परिरहेको छ। राज्यले थाहा पनि छ, तर राज्यले यो कुरामा साथ दिइरहेको अवस्था छैन। र यो चाहिँ टोटल्ली रूपमा चाहिँ अहिले चाहिँ असर परेको छ। लम्जुङमा पनि त्यसको धेरै उदाहरण छन्, जस्तै कि हाई टेन्सन लाइनको कुराहरू छ, थुप्रै हाइड्रो प्रोजेक्टको विस्तारको कुराहरू छ, त्यसले पनि धेरै असर परिरहेको छ। यी सबै चाहिँ विकासका कार्यक्रमहरू अहिले आदिवासीहरूको भूमिमा थलोमा भइरहेको छ। त्यसैले यसले चाहिँ अरू समूहलाई भन्दा अरू मानव समूहलाई भन्दा आदिवासी जनजातिहरू धेरैभन्दा धेरै असर परिरहेको छ।
यी समुदायको जन्म मृत्युदेखि जीवनको हरेक गतिविधि चाहिँ प्रकृतिमा निर्भर छ। प्रकृतिसँगको यो साइनो जीवित राख्नको लागि चाहिँ के कस्ता क्रियाकलापहरू गर्न आवश्यक छ?
सबभन्दा पहिले चाहिँ उनको यो प्रकृतिको धर्म संसार संस्कृति जन्मदेखि मरणसम्मको सबै गतिविधि चाहिँ प्रकृतिसँग सम्बन्ध भएको कारणले ती आदिवासी क्षेत्रको भूमिलाई विकासको कार्यक्रममा परियोजनाहरूमा प्रयोग गर्नुभन्दा पहिले सबैभन्दा पहिले अन्तर्राष्ट्रिय कानुन अनुसार आयोलो कन्भेन्सन 169 र युएन डिक्लेरेसनमा त्यो भएको प्रावधान भएको अनुसार सबैभन्दा पहिले ती समूहहरूसँग यो थलोमा यस्तो खालको विकासको कार्यक्रम आउँदैछ, तपाईँहरूको चाहिँ जीवनशैलीमा के असर पर्छ भन्ने खालको छलफल गरेर उनीहरूसँग कन्सेन्ट मन्जुरी लिनुपर्छ। भन्नु पहिले त्यो मन्जुरी लिने प्रक्रियामा गयो भने ती सबै कुराहरू चाहिँ सम्बन्ध हुन्छ। किनभने उनको चाहिँ धार्मिक सांस्कृतिक क्षेत्रहरू मन्दिरहरू हुनसक्छ, घाटहरू हुनसक्छ, विविध खालको चाहिँ उनको चाहिँ जङ्गलबाट उसले चाहिँ कलेक्सन गर्ने चाहिँ जडीबुटीहरू हुनसक्छ, जङ्गली काष्ठ पदार्थ हुनसक्छ, विविध खालको चाहिँ उसले चाहिँ जीवनयापनको लागि चाहिँ प्रयोग गर्ने चाहिँ प्राकृतिक संसाधन हुनसक्छ। ती कुराको विषयमा चाहिँ त्यो एफपीको प्रक्रियामा चाहिँ व्यापक छलफल हुन्छ र कति गर्ने कति नगर्ने अनि कति विकासले चाहिँ त्यसलाई चाहिँ क्षति पुगे बापत त्यसलाई चाहिँ कसरी फेरि संरक्षण गर्ने भन्ने खालको विविध कुराहरू गर्न सकिन्छ। त्यसमा चाहिँ अब असर पऱ्यो भने विकासको गति नै रोक्ने कुरो त आउँदैन, तर विकासको कार्यक्रम आउनुभन्दा पहिले त्यहाँका आदिवासी जनजातिहरूसँग फ्री प्रायर इन्फर्म कन्सेन्ट गर्ने कि स्वतन्त्र अग्रिम जानकारी सहित मन्जुरी लिएर पऱ्यो कार्यक्रम गर्ने र त्यो प्रकृति विकासको कार्यक्रमले चाहिँ प्राकृतिक र आदिवासीको जीवनशैलीमा पारेको चाहिँ असरहरूलाई कसरी न्यूनीकरण गर्ने विभिन्न खालको मिटिगेसनको कार्यक्रमहरू ल्याएर न्यूनीकरणको कार्यक्रमहरू ल्याएर त्यो त्यसको सम्बोधन गर्नुपर्छ। अनि मात्रै बल्ला आदिवासी चाहिँ मैत्री चाहिँ हुनसक्छ यो
कार्यक्रममा। कार्यक्रमको लागि यहाँले समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद साथीभाइ।
उहाँ हुनुहुन्थ्यो खेमजङ गुरुङ। उहाँसँग हामीले आदिवासी जनजाति र प्रकृति बीचको सम्बन्धको बारेमा संक्षिप्त कुराकानी गर्यौं। अब भने कार्यक्रममा पालो भएको छ छोटो सन्देशमूलक सामग्री सुन्ने।
जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
अन्तर्राष्ट्रिय श्रम संगठन आयलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
नेपाल आदिवासी जनजाति महासंघ।
कार्यक्रममा तपाईँलाई पुनः स्वागत छ। तपाईँ अहिले कार्यक्रम साइनो सुन्दै हुनुहुन्छ। यो कार्यक्रम यसै बेला रेडियो मर्स्याङ्दी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट पनि सुन्दै हुनुहुन्छ। अब भने हामी कार्यक्रममा साइनो परियोजनाका मुख्य लक्ष्यहरू मध्ये आदिवासी जनजाति संस्कृति र प्रकृति बीचकै सम्बन्धका बारेमा सहकर्मी सन्देशबाट यो सामग्री सुन्नेछौ।
साइनो परियोजनाको मुख्य लक्ष्यहरू आदिवासी जनजाति संस्कृति र प्रकृति बीचको सम्बन्ध। आदिवासी जनजाति संस्कृति र प्रकृति बीचको सम्बन्ध गहिरो र बहुआयामिक छ। प्राकृतिक स्रोतहरू संरक्षण प्रवर्धन र प्रयोग गर्ने मात्र नभई उनीहरूको प्रत्येक संस्कार सांस्कृतिक पक्षहरूसँग प्रकृति जोडिएको हुन्छ र यो अति वृहत तथा एक आपसमा अन्तर सम्बन्धित छ। अन्तर सम्बन्धका केही पक्षहरू अन्तर सम्बन्धका पक्षहरू बुझ्नका लागि केही विषयको प्रसङ्ग राख्न जरुरी देखिन्छ। अन्तर्निर्भरता। आदिवासी जनजाति संस्कृतिलाई प्रकृतिबाट अलग्याएर हेर्नै मिल्दैन। आदिवासी जनजातिको जीवनको प्रत्येक पक्षसँग प्रकृति जोडिएको हुन्छ। जीवन अस्तित्व र जीवनयापनको प्रत्येक पक्ष एक अर्कामा निर्भर रहन्छ। प्रकृति आदिवासी जनजातिसँग र आदिवासी जनजाति प्रकृतिसँग निर्भर रहन्छ। प्रकृति कल्याण आदिवासी जनजाति भूमिको हेरचाह गर्ने महत्वपूर्ण भूमिकामा रहेको हुन्छ। आफूलाई प्रकृतिको अभिभावक ठान्दछ। भावी पिँढीको रक्षार्थ र पारिस्थितिकीय सन्तुलनको लागि उनीहरू प्रकृतिको व्यवस्थापन दिगो रूपमा गर्न रुचाउँछन् र गर्छन् पनि। प्राकृतिक पवित्रता प्राकृतिक संरचना हिमाल पहाडदेखि नदीनाला जंगल पशुपन्छी जनावर आदि आध्यात्मिक महत्वबाट सिंगारिएको हुन्छ। यिनीहरूसँग श्रद्धा जोडिएको हुन्छ। यही श्रद्धाले आदिवासी जनजातिको परम्परा कथा चाडबाड रहनसहन सभा समारोहका प्रत्येक प्रक्रिया र पद्धतिहरू श्रद्धापूर्वक एक आपसमा गाँसिएको हुन्छ। यसरी प्रकृति र वातावरणलाई आदिवासी जनजाति आदर सम्मान गर्छन्। परम्परागत ज्ञान लाखौं लाख वर्ष पहिलेदेखि आदिवासी जनजातिहरूले वातावरणसँग सम्बन्धित ज्ञानहरू भण्डारण गर्दै आएका हुन्छन्। यही परम्परागत पारिस्थितिकीय ज्ञानका कारणले पशुपन्छी लगायत जनावरका बानी बेहोरा बुझ्ने जीव तथा बोट बिरुवाका महत्व र गुणहरू चिन्ने जान्ने तथा दिगो रूपमा फसल काट्ने थन्काउने जस्ता बुझाइहरू विकास गर्दै आएका हुन्छन्। सद्भाव तथा पारस्परिकता आदिवासी जनजातिको प्रकृतिसँग हार्दिक सद्भाव तथा पारस्परिकता छ। अस्तित्व र बाँच्नको लागि सन्तुलित रूपमा प्रकृतिसँग गरिने व्यवहार मौसमी चक्र अनुसार खेती गर्ने शिकार खेल्ने र वन जङ्गलको प्रयोग गर्ने युगौँदेखि दिगो रूपमा कायम राख्ने अभ्यासहरू गर्दै आइरहेको हुन्छन्। यी अद्वितीय अन्तरसम्बन्धका पक्षहरूले आदिवासी जनजातिलाई प्रकृति र वातावरणको प्रमुख हेरचाह गर्ने अभिभावक मानेको हुन्छ र यस सम्बन्धलाई उच्च स्थान दिएको हुन्छ। वास्तवमा परम्परागत अभ्यास र ज्ञानका कारण दिगो जीवन पद्धति प्रकृति र वातावरण संरक्षण गर्नेको रूपमा विश्वमा नै आदिवासी जनजातिलाई जानिन्छ।
साइनो परियोजनाका मुख्य लक्ष्यहरू मध्ये हामीले आज संस्कृति र प्रकृति बीचको सम्बन्ध बारे चर्चा गर्यौं। अर्को कार्यक्रममा अर्को उद्देश्यहरूको बारेमा तपाईँलाई जानकारी गराउने नै छौ। अब भने जलवायु परिवर्तन बारे केही चर्चा गरौं। उफ कस्तो गर्मी, जलवायु परिवर्तनले गर्दा। उफ कस्तो जाडो, फेरि जलवायु परिवर्तनले नै गर्दा। बेमौसममा लाली गुराँस फुल्यो, आँप पाक्यो, हिउँ पर्यो, यी सबै जलवायु परिवर्तनले गर्दा। यसरी नै जलवायु परिवर्तनको बारेमा हामी दिनौ केही न केही सुनिरहेका छौँ। यसैबारे हामीले केही विद्यार्थीहरू जलवायु परिवर्तन बारे के भन्छन् त उहाँहरूको आवाज सुनौ है त।
ग्लोबल वार्मिङ जसलाई नेपालीमा भूमण्डलीय उष्मीकरण पनि भनिन्छ, यो अहिलेको वर्तमान विश्व परिवेशमा जल्दो बल्दो समस्यामूलक विषय बनेको छ। सामान्यतय पृथ्वीको सतही तापक्रममा आउने वृद्धि नै ग्लोबल वार्मिङ हो। यसरी तापक्रम बढ्नुको कारण अनेक भए पनि मानवीय गतिविधि यसको प्रमुख कारण हो। ग्लोबल वार्मिङ आज विश्वका प्राय सबै जसो देशहरूको लागि चिन्ताको विषय बनेको छ। यसले वातावरण, पारिस्थितिक प्रणाली र समग्र जीव जगतको अस्तित्वमाथि नै खतराको घन्टी बजाइसकेको छ। एक अर्थमा भन्नुपर्दा ग्लोबल वार्मिङ हरित गृह प्रभावको कारणले वायुमण्डलमा अथवा भनौँ पृथ्वीकै सतहमा विभिन्न हानिकारक ग्यासहरू जम्मा हुन पुग्दछन्। यसका अलावा मानवीय क्रियाकलापहरू जस्तै वन विनाश, जीवांश इन्धनको चरम प्रयोग, औद्योगिकीकरण जस्ता कारणबाट वायुमण्डलमा कार्बन डाइअक्साइड, मिथेन, नाइट्रोक्साइड जस्ता ग्यासहरू मिसन पुग्दछ। यस्ता ग्यासहरूको जब वायुमण्डलमा बाक्लो तह बन्छ तब यसले सूर्यको किरणबाट आउने ताप पृथ्वीबाट फर्किन दिँदैन, जसका कारण पृथ्वीको सतहको तापक्रम बढ्न थाल्छ। यसलाई हरित गृह प्रभाव पनि भनिन्छ। वर्तमान परिवेशमा ग्लोबल वार्मिङ ग्लोबल वार्मिङ बनिसकेको छ, अर्थात् यसले खतराको घन्टी बजाइसकेको छ। हावा पानी मौसमको अवस्थामा देखिएको अनपेक्षित परिवर्तन, हावाहुरी, सुक्खा खडेरी वा अतिवृष्टि, यी सबै ग्लोबल वार्मिङकै असरहरू हुन्। बढ्दो तापक्रमसँगै हिउँको पग्लिने मात्रा पनि बढ्दै जाँदा समुद्री सतहमा पानीको मात्रा बढ्दै गइरहेको छ। यसले समुद्री तटीय क्षेत्र मालदिव्स जस्ता देशहरू बिस्तारै डुबनमा पार्न सक्ने खतरा देखाएको छ। खाद्य संकट, बोट बिरुवा तथा जीव जन्तुको अस्तित्व संकट, पानीको स्रोत सुक्दै जानु आदि इत्यादि चुनौती आज हाम्रो सामु उभिएका छन्।
यति भन्दै गर्दा यो तथ्य बिर्सिनु हुँदैन कि यी सबै समस्या मानवीय गतिविधिबाट सिर्जना भएका हुन्। यसकारण यसको नियन्त्रण पनि हामी मानवले मात्र गर्न सक्छौँ। सौर्य, वायु, विद्युत जस्ता नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिन सकियो भने पनि बढ्दो तापक्रमलाई केही हदसम्म कम गर्न सकिन्छौ। वृक्षारोपण, उद्योग, कल कारखाना, अस्पताल जस्ता क्षेत्रबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापन, कृषिमा प्राङ्गरिक मलको प्रयोग आदि जस्ता कार्य गर्न सकेमा रूपमा हानिकारक ग्यास वायुमण्डलमा फैलने दर कम हुन गई पृथ्वीको सतहको तातो हावा सजिलै माथि जान सक्छ, जसले वर्षालाई पनि सन्तुलित बनाउन मद्दत गर्छ। यो एक विश्वव्यापी समस्या हो। त्यसकारण पनि एक व्यक्ति वा राष्ट्रको प्रयासबाट मात्र हामी यो समस्यासँग लड्न सक्दैनौँ। यसका लागि प्रत्येक राष्ट्रका नागरिकहरू, सरकारहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा काम गर्ने सङ्घ संस्था निकायहरू सबैले आफ्नो तहबाट सक्ने हुने र गर्न मिल्ने सम्मका उपायहरू अपनायौँ भने मात्र हामी पृथ्वीलाई बचाउन सक्छौँ। नत्र भने कुनै दिन पृथ्वीमा मान्छे पनि डाइनोसर जस्तै लोप भएर इतिहास नबन्ला भन्न सकिँदैन।
सम्पूर्णमा नमस्कार, म आरएस केसी, वित्तज्योति माध्यमिक विद्यालय कहरे, दसमा अध्ययनरत छात्र। पृथ्वी वातावरण मानव जीव जन्तु वनस्पति र भौगोलिक प्राणीको अनुकूल हुनुपर्छ। विभिन्न कारणले गर्दा वातावरण मानव जीव जन्तु वनस्पति तथा भौगोलिक प्राणीको प्रतिकूल हुन जान्छ। यस्ता पारस्परिक प्रब्लम आउने असन्तुलन नै जलवायु परिवर्तन हो। जलवायु परिवर्तन गर्दा विभिन्न असरहरू देख्न सकिन्छ र देख्न थालेको पनि छ। जलवायु परिवर्तनको अध्ययन 1993 AD मा सुरु गरेर नासाको केही रिपोर्टहरू आएको छ। त्यो रिपोर्टमा देखा परेको छ कि लास्ट 2 सेन्चुरीको हामीले ग्लोबल एभरेज टेम्परेचर अफ अर्थको सर्फेस हेऱ्यौँ भने त्यो चाहिँ 2.12 degrees Fahrenheit वा 1.18 degrees Celsiusले बढेको छ। यो निकै दुःखद खबर पनि हो। र ग्रिनल्यान्डमा 279 billion tons आइस चाहिँ मेल्ट भइरहेको छ र एन्टार्क्टिकामा 148 billion tons आइसहरू मेल्ट भइरहेको छ। र यो जलवायु परिवर्तनको मुख्य दुई कारणहरू प्राकृतिक कारण र मानवीय कारण हो। प्राकृतिक कारणमा एउटा सोलर रेडिएसन पनि हो। सोलर रेडिएसनले चाहिँ पृथ्वीमा रहेको सम्पूर्ण एनर्जीको सोर्सहरू चाहिँ सनसँग डाइरेक्टली अथवा इन्डाइरेक्टली डिपेन्ड हुन्छ, जसले गर्दाखेरि यदि सनको रेडिएसन कम वा धेरै मात्रामा आयो भने त्यसले पृथ्वीको वातावरणलाई डाइरेक्टली र इन्डाइरेक्टली नै असर गर्छ। र अर्को हो रेभोल्युसन अफ अर्थ भनेको पृथ्वीको घुम्ने स्पिडमा पनि यो जलवायु परिवर्तन डिपेन्ड हुन्छ। र वातावरणमा रहेको डिफ्रेन्ट ग्रिन हाउस ग्यासेस जस्तै कार्बन डाइअक्साइड, वाटर भेपर, मिथेन, नाइट्रोजन अक्साइड्सहरूले पनि यो वातावरणलाई निकै प्रदूषण गरेको हुन्छन् र जलवायु परिवर्तन गराउँछन्। र अर्को हो एन्थ्रोपोजेनिक अथवा भनौँ मानवीय कारण। मानवीय कारणमा मुख्य भनेको त इन्डस्ट्रियलाइजेसन वा भनौँ औद्योगिकरण हो। मानव सभ्यता यस क्षेत्रसम्म आइसकेको श्रेय त इन्डस्ट्रीहरूलाई पनि जान्छ। हरेक सिक्काको दुई पाटो हुन्छ भने चाहिँ औद्योगिकरणको पनि केही फाइदा र केही बेफाइदा हुन्छ। र के र बेफाइदामा जलवायु परिवर्तन गराउनु चाहिँ एक निकै घातक कारण हो। र हामीले यो इन्डस्ट्रियलाइजेसनलाई रोक्यो भने राम्रो हुनेछ। यो हरित गृह प्रभाव गर्ने ग्यासेसहरू जस्तै ग्रिन हाउस ग्यासेसहरू कार्बन डाइअक्साइड, नाइट्रोजन अक्साइड, थिन वाटर भेपर्सहरूले पनि सनबाट आएको सोलर रेडिएसनलाई ट्र्याप गरेर अर्थमा राख्छ र अर्थको टेम्परेचरलाई एकदमै राइज गर्छ, जसले गर्दाखेरि पृथ्वीमा जलवायु परिवर्तन हुन्छ। र अर्को वन विनाश डिफरेस्टेसन। र वन विनाशले चाहिँ प्लान्टहरूबाट चाहिँ फोटोसिन्थेसिस प्रोसेस हुन्छ, जसमा चाहिँ यो त्यसले चाहिँ कार्बन र अक्सिजनमा भएको डिसब्यालेन्सलाई ब्यालेन्स गराउँछ। र अहिले यो डिफरेस्टेसनले गर्दाखेरि रुख धेरै मात्रामा काटेको छ, जसले गर्दाखेरि पर्याप्त मात्रामा वायुमण्डलमा अक्सिजन पुगेको छैन, जसले गर्दाखेरि एकदमै बढी हानि पुगेको छ। एग्री बिजनेसेस पेस्टिसाइड्स, इन्सेक्टिसाइड्स, स्वेजहरूको उचित व्यवस्थापन नहुनुको कारणले पनि जलवायु परिवर्तन हुन्छ। अब भनौँ जलवायु परिवर्तनको केही बेफाइदाहरू। जलवायु परिवर्तनको असर हामीले केही दशकहरूबाट देख्न सुरु गरिसकेका छौँ, जसमा अनप्रिडिक्टेबिलिटी अफ वेदर पनि हुन्छ। र जसले गर्दाखेरि मानिसहरूको एग्रिकल्चर सेक्टरमा भएको मानिसहरूको एकदमै बढी घाटा हुन्छ र खेती किसानी गर्ने मानिसहरूलाई यसले हानि गर्छ। अर्को जैविक असन्तुलन भनौँ बायोडाइभर्सिटीको इम्ब्यालेन्स, जसले गर्दाखेरि चाहिँ अब जस्तै पहाडमा भएको प्लान्ट्सहरू चाहिँ अलिकति बढी माथि लेखारी भागतिर र पहाडमा पाइने जीव जन्तुहरू अलिकति लेखारी भागतिर माइग्रेट हुँदै जानु, जसले चाहिँ हाम्रो पहाडी र हिमाली क्षेत्रको इकोसिस्टमलाई असर गर्छ। र अर्को हो अतिवृष्ट र अनावृष्ट भनेको कि कहिले समयभन्दा पहिला नै पानी पर्नु, कहिले समय आइसके तापनि पानी नपर्नु र जसले गर्दाखेरि प्राकृतिक प्रकोपहरू आउँछ र प्राकृतिक प्रकोपहरू आयो भने जस्तै गर्दाखेरि बाढी र पहिरन सक्छ र त्यसबाट विभिन्न मानवीय तथा प्राकृतिक धनजनको क्षति हुन्छ र त्यति मात्र नभएर त्यो समुद्रमा गएर पानी मिसिन्छ र त्यसपछि समुद्रको ग्लेसियरहरू पग्लिन्छ र समुद्रको सी लेभल बढाउँछ र त्यसले गर्दा समुद्र नजिकको तटीय क्षेत्रहरूमा डुमान आउँछ। क्लाइमेट चेन्जको चेन्जलाई चाहिँ हामीले ठ्याक्कै स्टप त गर्न सक्दैनौँ, तर पनि हामीले त्यसको इफेक्ट्सहरूलाई मिनिमाइज चाहिँ गर्न सक्छौँ र त्यसलाई बिस्तारै बिस्तारै समाधान गर्न सक्छौँ। र यसको केही प्रिभेन्टिभ मेजर्सहरू चाहिँ एउटा फर्स्टमा चाहिँ एउटा कार्बन एमिसन चाहिँ हामीले एउटा रिड्युस गर्ने भनेको मानिसहरू सानो दूरीको लागि पनि एकदमै बढी भेहिकल्सहरूको प्रयोग गर्छन् जसले गर्दाखेरि एटमोस्फियरमा कार्बन मोनोअक्साइड र डाइअक्साइडको मात्रा बढी हुन्छ र जलवायु परिवर्तन हुन्छ। र हामीले रिन्युएबल सोर्स अफ एनर्जी वा भनौँ इको फ्रेन्डली एनर्जी सोर्स एज हाइड्रो इलेक्ट्रिसिटी, सोलर एनर्जी, वाइन्ड एनर्जी पनि प्रयोग गर्न सक्छौँ। मेन गरी हाइड्रो इलेक्ट्रिसिटी नेपालमा एकदमै बढी रुचाउन सक्छ। अर्को इम्फेसिस अन कार्बन स्टोरेज भनेको चाहिँ प्लान्टले चाहिँ कार्बन डाइअक्साइडलाई एब्जर्ब गर्छ र एटमोस्फियरमा चाहिँ त्यसलाई त्यसको ठ्याक्कै त्यो सन्तुलन गरेर राख्छ अक्सिजनसँग फोटोसिन्थेसिस गर्दाखेरि। र हामीले यो धेरै डिफरेस्टेसन गरेको छौँ र त्यो डिफरेस्टेसनहरूलाई चाहिँ हामीले कम मात्रामा गऱ्यो वा एउटा रुख काटे दुईवटा रुख रोप्ने अभियान चलायो भने चाहिँ एफोरेस्टेसन रोक्न सक्छ जसले गर्दाखेरि जलवायु परिवर्तन सर्ट टर्मको लागि भने सुल्झाउन सकिन्छ। र अर्को चाहिँ हामीले पब्लिक अवेरनेस जनचेतना फैलाउने र यो प्रक्रिया चाहिँ एकदमै इफेक्टिभ हुनसक्छ। जस्तै हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने र इको फ्रेन्डली मुभमेन्टहरू गर्ने अनि त्यसपछि पिपुलहरूलाई चाहिँ त्यसको बारेमा प्रोग्राम्सहरू सञ्चालन गर्ने, त्यसपछि ती नेसनहरूले पनि एउटा आफ्नो इफोर्ट दिने यो जलवायु परिवर्तनको लागि, किनभने यदि हाम्रो घरै छैन भने हामी कसरी बाँच्ने त। र हाम्रो जलवायु परिवर्तन भयो भने पृथ्वी बिस्तारै बिस्तारै एकदमै बस्नको लागि खराब हुन्छ।
यिनै कुराकानी र सामग्रीसँगै कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै। अहिलेसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमबारे केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्स्याङदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। कार्यक्रम उत्पादनमा सहयोग गर्ने आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टीमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुजनसँगै म मीना गुरुङ पनि बिदा हुन्छु। नमस्कार अनि तपाईँको साथ सुखद रहोस्।